کنٹینیو کریں گے اپنے سبق کو. ہم بات کر رہے تھے حضرت آدم علیہ السلام کے اندر عزم کے نہ ہونے کی, اور اس میں یہ چیز سمجھ میں آ گئی کہ انسان بہت سارے کام جو نہیں کر پاتا وہ اس وجہ سے نہیں کہ وہ اس کو کرنا نہیں چاہتا, وہ اس وجہ سے کہ وہ اس کا عزم نہیں پاتا. کمٹمنٹ, کام کرنا ہے, ہر ممکن کرنا ہے. اب آگے سے آدم اور ابلیس کا قصہ دوبارہ ہمارے سامنے, ہم اس کو پیچھے بھی کئی دفعہ دیکھ چکے, لیکن ہر جگہ جہاں بھی یہ قصہ آتا ہے اس کا بالکل ڈفرینٹ مورل ہوتا ہے, ڈفرینٹ تھیم ہے. آئیے دیکھتے ہیں کہ اس حصے میں ہمارے لیے کیا ہے. آیت نمبر 116 116. اور یاد کرو جبکہ ہم نے فرشتوں سے کہا تھا کہ سجدہ کرو آدم کو, تو ان سب نے سجدہ کیا. یہاں سے ہمیں پتہ چلتا ہے کہ فرشتے اللہ کا حکم مانتے ہیں, ان کے اندر انکار کا مادہ نہیں ہے. تو کیا فرشتوں کو یہ بات ماننے کا ثواب ہوگا, یا اگر نہ مانیں گے تو گناہ ہوگا؟ تو اس کا جواب ہے کہ نہیں. کیوں؟ کیونکہ ان کے پاس اختیار نہیں ہے. انسان کو جب اللہ تعالیٰ کوئی کام کہتا ہے تو وہ اس کو کرتا ہے, تو اس کے پاس چوائس موجود ہے, جس کو ہم آج کے دور میں ول پاور کہتے ہیں. تو سارا اجر جو آج ہمیں کاموں کا ملتا ہے اس ول پاور کی وجہ سے. یہاں سے ایک چھوٹا سا نقطہ اپنے لیے نوٹ کیجئے کہ جب ہمارے پاس چوائس ہوتی ہے کروں کہ نہ کروں, پھر میں کر لیتی ہوں, اصل نیکی یہی ہے, یعنی خراب چیز میں سے اچھی چیز کو چن لینا. تو ہم بھی وہی سجدہ کرتے ہیں جو فرشتوں سے کہا گیا تھا اور انہوں نے کیا, ہمیں اس سجدے کا ثواب ملتا ہے, فرشتوں کو نہیں ملا. تو یہ کتنی بڑی آنر ہے کہ ہم وہ کام پھر کر لیں کہ جس کا دنیا میں بھی فائدہ ہے اور آخرت میں بھی ہوگا انشاءاللہ. پھر کیا ہوا؟ اللہ ابلیس, سوائے ابلیس کے. پیچھے بات ہو چکی کہ ابلیس چونکہ فرشتوں کی صحبت میں تو بیٹھ گیا تھا, دل کا برا تھا, تو برا انسان اچھے لوگوں کی صحبت میں بھی بیٹھ کے بعض دفعہ فائدہ نہیں اٹھاتا. پہلے سورت بقرہ کے رکوع نمبر 4 میں, پھر سورت الاعراف کے رکوع نمبر 2 میں, اور بنی اسرائیل کے رکوع نمبر 7, اور سورت ہجر رکوع نمبر 3, اور سورت قحف میں ہم یہ قصہ پڑھ چکے ہیں. اب یہاں اللہ سبحانہ تعالیٰ نے جو بات کہہ دی کہ ابلیس نے انکار کیا, اس کی وجہ کیا ہے؟ ابا, شدت سے انکار کیا, سختی سے. جیسے ایک ہوتا ہے نا انکار, یہ بھی لفظ ہے عربی کا, منکر نکیر وہی لفظ ہے, لیکن ابا کہتے ہیں انکار بھی کرنا اور سختی کے ساتھ کرنا, یعنی شدت ہے بڑی بھی. پھر کیا ہوا؟ آیت 117, فقلنا یا آدم, پھر ہم نے کہا کہ آدم, انہا عدو لک ولزوجک, بے شک یہ تمہارا بھی دشمن ہے اور تمہاری بیوی کا بھی. اللہ تعالیٰ کی محبت دیکھیے, دوست اور دشمن کا فرق بتا دیا. اس سے پتہ چلتا ہے کہ دشمنوں کو پہچان لینا یہ بھی ایک بہت بڑی حکمت ہوتی ہے, اور دوست اور دشمن کا فرق پتہ چل جاتا ہے نا جب, تو پھر ان کے ساتھ ڈیل کرنے کا انداز بھی بدل جاتا ہے. ہم تو بعض اوقات اپنوں اور بیگانوں کا فرق ہی نہیں پہچان پاتے, کون میرا مخلص ہے کون میرا نہیں, اور ایک سیٹ سسٹم کے ساتھ زندگی گزارتے جاتے ہیں. تو دشمن کی پہچان کروا دینا یہ بھی اللہ تعالیٰ کی شان رحیمی ہے. کیا نہ ہو جائے؟ فلا یخری جنکما, کہیں یہ تم دونوں کو جنت سے نہ نکلوا دے, یعنی دیکھو کہیں ایسا نہ ہو کہ تم اس کی بات کو مانو اور تم جنت سے محروم ہو جاؤ. اگر تم ایسا کر جاؤ گے تو کیا ہوگا؟ فتشقا, تو تم مشقت میں پڑو گے. اب اس آخری جملے کے دو مختلف معنی ہیں. تشقا کا لفظ پیچھے بھی ہم نے دیکھا نا, شقی سے سورت کے شروع میں. تو مطلب یہ ہے کہ اگر تم نے ابلیس کی بات مان لی تو ایک بات تو کیا کہ مشقت میں پڑ جاؤ گے, اور دوسرا مطلب یہ ہے کہ بدبخت ہو جاؤ گے. دیکھا جائے تو آج بھی جب ہم شیطان کی بات مانتے ہیں تو ہمارے ساتھ یہ دونوں معاملے ہوتے ہیں. آپ اپنی زندگی کا ایک دن پورا یا ایک ہفتہ پورا لکھ کے دیکھیے, جہاں جہاں بھی آپ کو کوئی مشکل پڑی, مشقت کرنی پڑی, مشقت کیا, کسی سے جھگڑا ہو گیا, لڑائی ہو گئی, کوئی معاملہ خراب ہو گیا, دس دیٹ, یہ سب کچھ, آپ دیکھیں گے کہ اس کے پیچھے آپ کا شیطان کی کسی بات کو ماننا تھا. یہ شیطان ہمارا دوست کبھی نہیں ہو سکتا, یہ دشمن ہے. یہ چاہتا ہے کہ ہماری زندگی دنیا میں بھی مشکل ہو جائے اور آخرت میں بھی مشکل ہو جائے. تو تشقا کا لفظ شقاوت سے بھی ہے. دوسرا معنی کیا؟ بدبختی. پہلا کیا تھا؟ مشقت, اور دوسری کیا؟ بدبختی. بیڈ لک کہتے ہیں لوگ, کہنا نہیں چاہیے ویسے, شیطان ہمیں جسمانی ذہنی مشقت میں بھی ڈالتا ہے. اب آگے ہم پڑھنے والے ہیں ایک آیت کہ جس کی وجہ سے آپ دیکھیں گے کہ شیطان کا جو سب سے بڑا گول کیا ہے کہ لوگ پریشان ہو جائیں, لوگوں کی زندگیاں جیرن ہو جائیں, لوگ ڈپریشن کا شکار ہو جائیں, لوگ ایسی زندگی بسر کریں کہ جس زندگی سے موت بندے کو بہتر لگے. تو شیطان کا الٹیمیٹم گول کیا ہے کہ انسان کی زندگی مشکل ہو جائے اور وہ بدبخت ہو جائے اور وہ ایسا کام کر دے کہ جس کی وجہ سے وہ دنیا میں بھی اللہ سے خوش نہ رہے اور آخرت میں تو کیسے خوش ہوگا. تو لہٰذا فرمایا کہ ذرا فکر کر لینا کہیں ایسا نہ ہو کہ وہ تمہارے اوپر اپنا وار کر دے. پیچھے ہم پڑھ چکے سورہ اعراف میں کہ جیسے وہ تمہارے باپ کو اور تمہاری ماں کو جنت سے نکلوا چکا تمہیں نہ نکلا دے. اگر تم نے شیطان کی بات مان لی تو مشکل پڑے گی. رہ گئی وہ جنت جو اللہ تعالیٰ تمہیں دے رہا ہے اس میں کیا ہوگا, ان لکا بے شک تیرے لیے, اللہ تجوع فیہا کہ تمہیں نہ تو اس میں بھوک ستاتی ہے. تجوع کا لفظ جو سے ہے, اردو میں ایک محاورہ ہوتا ہے جوئے بکر گائے جتنی بھوک, ٹھیک ہے جو بھوک کو کہتے ہیں کہ تمہیں اس جنت میں تو بھوک بھی نہیں ستاتی کیونکہ ہر وقت تو کھانا پینا ہے, بھوکے کا روگے. اور دوسری نعمت کے ولا تارا اور نہ تمہیں یہاں اریانی کا خدشہ ہے, ننگے نہیں ہوتے. آرا کا لفظ عین را یا سے ہے, اریانی بھی اسی سے ہے کہ جنت میں نہ تو بھوک ستاتی ہے نہ اریانی ہے, یعنی اللہ نے کھانے کو بہترین کھانا دیا ہوا ہے اور پہننے کو بہترین کپڑے دیے ہیں. تیسری نعمت جنت کی کیا بتائے گی, وَأَنَّكَ لَا تَسْمَعُ فِيهَا اور نہ تمہیں اس میں پیاس ستاتی ہے. تسمعُ کا لفظ زوئے میم حمزہ زما ان کہتے ہیں پیاس کو. نبی صلی اللہ علیہ وسلم کی معروف روایت ہم پڑھتے ہیں جو دعا ہے روزہ افطار کرنے کے بعد کی کہ ذہب الظما وابطلت العروق وثبت الاجر ان شاء اللہ, پیاس چلی گئی, بھوک ختم ہو گئی, رگیں تر ہو گئیں اور اجر بھی اللہ کے حکم سے ثابت ہو گیا. اسی طرح ہم سورۃ توبہ میں بھی پڑھ چکے ہیں کہ کیا ہو گیا تمہیں, ابھی تو اللہ کے راستے میں تمہیں نہ بھوک ستائی نہ پیاس, تو وہی لفظ ادھر آ گیا کہ دیکھو جنت میں تمہیں پیاس بھی نہیں لگتی. ولا تدہا اور نہ دھوپ کی تکلیف سہنی پڑتی ہے. تدہا کا لفظ وہی ہے جو پیچھے دوہن میں ہم پڑھ چکے, دوار ہا یا اس کا روٹ ہے, چاش کا وقت ہے, وہ وقت جب کہ دھوپ تیز ہو رہی ہوتی ہے یعنی چڑھتا سورج کہہ لے, کہ جنت میں نہ تمہیں بھوک سہنی پڑتی ہے نہ پیاسے ہو نہ ننگے رہتے ہو نہ تمہیں بہت دھوپ سہنی پڑتی ہے. مطلب یہ تھا کہ اسی میں رہو. اللہ تعالیٰ نے جنت کی وہ نعمتیں دے دی جس کو اگر آپ سامنے رکھیں تو آج ہم کہتے ہیں روٹی کپڑا اور مکان, کیا نہیں ہے تمہارے پاس جنت میں. آدم رہتے رہتے جنت میں تو زندگی آسان تھی, لیکن شیطان کو کہاں اچھا لگے کہ انسان کی یہ بیسک نیڈس پوری ہو جائے. لہذا فَوَسْوَسَ إِلَيْهِ الشَّيْطَانُ تو وسوسہ ڈالا اس کے ذہن میں شیطان نے. یا نوٹ کیجئے کہ پیچھے جتنے بھی ٹینسز یوز ہوئے ہیں نا یہ ڈیول کے تھے, آدم اور ہوا دونوں, لیکن وسوسہ کی بات ہے تو الیہی واحد اس اشارہ ہے آدم کی طرف, یعنی پہلے وسوسہ اس نے آدم کے دل میں ڈالا. ٹھیک ہے مرد کی ڈومیننسیز میں دیکھ لیجئے کیا تھا وسوسہ, اور وسوسہ ہم پیچھے بہت دفعہ دیکھ چکے, واسین واسین سرسراہٹ آواز کا آنا یعنی وسپر کے معنوں میں. قال یا آدم, یہ ہائی لائٹ کر لیں, یہ لفظ ہیں شیطان کے وسوسے کے. آپ سے کل کوئی سوال پوچھ سکتا ہے, ابلیس نے آدم کو جنت سے کس راستے سے بہکایا تھا, یعنی کیا راستہ یوز کیا, کیا مینز سے, تو آپ اس کا جواب اس آیت سے لیں گے کہ ابلیس آدم کے پاس کس صورت میں آیا تھا, وسوسے کی صورت میں آیا تھا. تو یہاں نوٹ کیجئے, آج دنیا میں بھی شیطان کا ایک بہت کامیاب حربہ لوگوں کو پریشان کرنے کا وسوسہ ہے. وسوسے آنا, ایسی بیڈ تھاٹس آنا, کیا آپ کو نہیں آتی, میرے شوہر مجھے پسند نہیں کرتے, ہی ڈونٹ لائک می, میری ساس وہ تو مجھے بالکل پسند نہیں کرتی, کسی وقت بیٹھے ہوتے ہیں آپ کو اپنے بہن بھائیوں کے بارے میں آتا ہے بھائی تو میرا خیال ہی نہیں رکھتے اور ماں کو تو میرے سے زیادہ پیار ہی نہیں ہے. یہ جو ہے نا تھاٹس, یہ شیطان کا پہلا حملہ ہوتا ہے. شیطان کا ٹرک وار ہم نے پیچھے پڑھ لیا ہوا الحمدللہ, لیکن یہاں اس کا پھر ایک نقطہ آپ کو آ گیا. سب سے پہلے جب ہماری زندگی میں یہ تشقاق کا لفظ آتا ہے نا, مشقت या आप कह लीजिए कि बदबख्ती, तो पहला दर्जा क्या होता है कि वसवसे आते हैं। एक सिस्टर के बारे में मैं जानती हूँ कि किसी ने बताया, जो आजकल लोगों के ख्याल में मेंटली एबनॉर्मल है और वो सड़कों पे फिरती हैं और घूमती हैं। तो जब उनकी किसी दोस्त ने सुनाया आज से 10 5 साल पहले, 5 साल जितने भी साल पहले की उनकी तकलीफ है, तो कहती है कि इनकी बीमारी का आगाज कहाँ से आया था, इनको वसवसे आने शुरू हो गए थे। थोड़ी थोड़ी देर बाद ऑफिस में फोन करती थी मियाँ के, पहुंच गया इधर ही है, कहीं गए तो नहीं है। उनके दोस्तों से पूछती थी ये किधर जाते हैं, ये क्या करते हैं। बच्चे स्कूल भेजती थी ना, तो उसके बाद फिर स्कूल फोन करना शुरू करती थी। थोड़ी देर बाद खुद उठाती थी कपड़ा और सर स्कूल पहुंच जाती थी, मेरा बच्चा आया हुआ है, इसने सड़क क्रॉस की थी कि ठीक है। यानी ये उसका नुक्ता आगाज था। तो निबत ईवल इंदा बढ़, आउज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, अमल की बात लिख लें। जब मुझे कोई बुरा ख्याल आए, वसवसे का बुरा ख्याल भी तो कह सकते हैं ना, बुरा ख्याल आ जाए तो फौरन औज़ु बिल्लाह पढ़ें। हम पीछे पढ़ चुके हैं, आगे सूरह मोमिनून में भी पढ़ेंगे कि शैतान जब बंदे के पास आए तो उसको औज़ु बिल्लाह पढ़ना चाहिए। कभी भी बुराई को, बुरे ख्याल को, बुरी सोच को अपने पास जगह ना दें, शैतान का दरवाजा खुल जाएगा आपके ऊपर। अल्लाह ताला कहते हैं सूरत नूर में भी हम पढ़ेंगे, ला तत्तबी खुतुवात शैतान इन्नहु लकुम अदुव्वुन मुबीन, शैतान के नक्शे कदम पर ना चलो। और वहां नक्शे कदम से मुराद वसवसा है। शैतान किसी को भी ट्रैप कैसे करता है, वसवसा डालता है। आप किसी भी रिश्ते का बिगाड़ देख लें, इंसानों में किसी चीज का बिगाड़, अपने घर की चीजें, बास खवातीन सिर्फ घर की चीजों की वजह से परेशान रहती हैं, ये चीज अब टूट जाएगी, ये खराब हो रही है, मुझे घर अच्छा नहीं मिला, इसमें असेब है, इसमें जादू है, और मेरे बच्चे जो हैं ये स्कूल जाते हैं, इनको स्कूल अच्छा नहीं मिला। ये शैतान का आपको परेशान करने का पहला रास्ता होता है, इसी पे रुक जाए। शैतान ने वसवसा क्या डाला था आदम को, जरा इसको भी देख लीजिए। या आदमो, ए आदम, देखिए एक बात मैंने पहले बारे में आपको बताई थी आदम के बारे में और इबलीस के शैतान के मुकाबले में इंसान या आदम कल का बच्चा था। कैसे? इबलीस ने इंसान को पैदा होते हुए देखा है, पीछे पढ़ चुके हैं ना, इन्नी जाइलुन फिल अर्दी खलीफा, यानी इबलीस इंसान से बहुत बड़ा है। जैसे आपका ये छोटा सा बच्चा अगर है कोई, तो आप उसके मुकाबले में कितनी बड़ी हैं, इसी तरह इंसान कल का बच्चा है इबलीस के मुकाबले में, तो उसको तो ज्यादा ट्रैप आते हैं ना, बड़ों को बच्चों को ट्रिक करना क्या मुश्किल है, ठीक है ना। तो आदम की नफ्सियात को जानता था, जैसे कोई बच्चा आपकी आंखों के सामने पलता पड़ता है ना, तो आप बड़े होकर कहते हैं ये तो मेरी आंखों के सामने बड़ा हुआ है, मुझे इसके हर रग का पता है, ये मतलब है या आदम ए आदम। और इब्लीस बहुत समझदार है, मत सोचिए कि बेवकूफ है, पीछे इस पर हम बार बार बात करते हैं, आज इतनी मोहलत नहीं है वक्त में, लेकिन या आदम ए आदम हल अदुल्लु का, अब जरा उसका अंदाज तो देखिए, ट्रैपिंग, हल अदुल्लु का, शैल आई टेल यू, क्या मैं तुम्हें बताऊं, डू यू वॉन्ट टू लिसन। एक तरीका होता है किसी को फौरन बता दो, सुनो ये बात कह रही हूं नहीं करो, कहते हैं ना, और एक होता है मैं आपको बताऊं, तो ये तरीका क्या होता है, अगले को इंगेज करने का, अक्लमंद है। इबलीस ने आदम को ट्रैप किया था, आज भी वो आदम की नस्लों को इसी तरह से ट्रैप करता है, ठीक है। क्या कहता है, क्या मैं तुमको बताऊं, शनि अब जाहिर है, अब मैं आपसे कहूं इधर आए, मैं आपको एक बात बताऊं, तो आपके अंदर के भी कान खड़े हो जाएंगे, आपके सारे आसाब खड़े होंगे, क्योंकि जल्दी बताएं क्या बात है। प्रवोक करने का स्टाइल उसने प्रवोक किया। खैर क्या बताऊं, अला शजरतिल खुल्दी, वो दरख्त जो हमेशा रहने वाला है, हमेशगी का दरख्त, खुल्द खालिद खुलूद उर्दू में भी इस्तेमाल होता है, यानी वो दरख्त बताऊं कि जो हमेशा रहने वाला है, नंबर एक, और दूसरा वह मुल्क ला यबला, और वो बादशाही जो कभी पुरानी ना हो। यहां नोट कीजिए, शैतान की भी टैक्टिस जिससे वो इंसान पे वॉर करता है, ट्रिक्स ऑफ शैतान। पहले वसवसा, अंदर कुछ बेचैनियां पैदा कर दी, घबराहट शुरू कर दी। दूसरा क्या है, इंसान को शजरतिल खुल्द, लंबी उम्र, इंसान के सब कॉन्शियस में एक शौक छुपा हुआ है कि मुझे मौत ना आए, मैं कभी ना मरूं। इबलीस ने इंसान की इस रग को पहचान लिया कि इसको कह देता हूं कि तुम्हें एक ऐसे दरख्त के पास ले जाऊं जिसका फल तुम खाओगे तो तुम्हें कभी मौत नहीं आएगी। शजरत खुल से मुराद है कि इसके फल को खाने से मौत नहीं आती। और पीछे सूरत अल आराफ के आगाज में हम डिटेल से पढ़ चुके कि जालिम ने آدم کو اللہ کے خلاف کر دیا، جھوٹی قسمیں کہیں قاسمہما، اور کہہ دیا تمہیں پتہ اللہ نے اس لیے تمہیں روکا ہے اس درخت کے پھل سے کہ نعوذ باللہ اللہ تم سے ڈرتا ہے کہ اگر تم اس درخت کا پھل کھا کے ہمیشہ ہو جاؤ گے تو تم تو اللہ کے مقابلے پہ آ جاؤ گے. تو خواہش بھاری لمبی عمر کی. اور دوسری بات، ملک لا یبلا، ایسی بادشاہی جو پرانی نہ ہو، یہ ہے خواہش. شیطان نے آدم کو وسوسے، وسپرز، اور لمبی عمر کی آرزو اور خواہش کے راستے سے بہکایا. آج بھی شیطان کا یہی طریقہ کار ہے کہ درخت کا پھل کھاؤ گے تو ہمیشگی کی زندگی ہو جائے گی اور زندگی کو فنانی ہوگی. شیطان کی یہ پہلی سازش جو تھی نا، یہ بالکل انسان کی اس کمزوری کو سامنے رکھا ہے جس کا ذکر ہم نے سورۃ مریم کی آیت 92 میں پڑھا تھا. پیچھے ہم پڑھ چکے ہیں نا کہ انسان کو اللہ نے بڑا کمزور پیدا کیا ہے، بالکل یہی بات تھی. آپ دیکھیے کہ انسان وقت کے طوفانوں کو فتح کرنا چاہتا ہے، اس کی خواہش ہوتی ہے کہ اس کی ہستی کو اس دنیا میں دوام بھی ملے اور تسلسل نصیب ہو. شیطان نے انسان کی اسی کمزوری سے فائدہ اٹھاتے ہوئے اس غیر فانی دنیا کی زندگی کو ہمیشہ کی زندگی بنا کے پیش کر دیا. اور یاد رکھیے ایک بات، ابلیس ہو یا شیطان ہو یا ڈیول ہو، کوئی بھی ہو، اس کا انسان پر وار نہیں چلتا. کب تک؟ جب تک بندہ خواہش پرست نہیں ہوتا. دس از دا اونلی ڈور کہ جس کے راستے سے شیطان بندے پہ اوور کم آتا ہے. پھر دہراتی ہوں، ابلیس انسان سے ڈرتا ہے، کمزور ہے، لیکن جب انسان میٹیریلسٹک ہو جاتا ہے نا، مادہ پرست، منی مائنڈر، دولت، موج کرو، مستی کرو، ایٹ ڈرنک بی میری، کھاؤ پیو مستی کرو، تو ایسا بندہ ویک ہو جاتا ہے، کمزور ہو جاتا ہے، اور اس کے بعد پھر اس کے اوپر اثر کرتا ہے. آپ کو ایک حکایت سنائی تھی کہ ایک شخص نے دیکھا کہ ایک جگہ پہ لوگ کسی درخت کی پوجا کر رہے ہیں، تو اس کو بڑا غصہ آیا، اس درخت کو کاٹنے لگا. کہا کیا کر رہے ہو؟ شیطان اس کے پاس آ گیا، کہنے لگا اس درخت کو کیوں کاٹ رہے ہو؟ کہنے لگا دیکھو لوگ شرک کرتے ہیں، اللہ کو سجدہ کرنے کی بجائے اس درخت کو سجدہ کرتے ہیں. ابلیس نے اس کو کہا کہ دیکھو تم اس درخت کو نہ کاٹو، میں تمہیں روز ایک دینار یا ایک درہم یا شرفی یا کوئی بھی پیسہ دوں گا. کہا اچھا چلو دیکھتا ہوں. اب کیا ہوتا تھا کہ وہ شخص جب صبح سو کے اٹھتا تو اس کے تکیے کے نیچے روز ایک درہم پڑا ہوتا تھا. اب وہ خوش ہو گیا، دو تین دن تو وہ درہم ملے ہوں گے یا شرفیاں ملیں، اس کے بعد دیکھا تو پیسے ملنے ختم، کیونکہ دشمن ہے نا. اب اس نے پھر کدال پکڑی اور درخت کو کاٹنے گیا. جو ہی اس کو کاٹنے لگا نا، پیچھے سے شیطان نے اس کو پکڑ لیا. اب شیطان اس پہ غالب ہے، کہنے لگا بھائی کیا بات ہے، یہ آج میرے سے کیا کرو؟ کہا آج تم میرے سے نہیں بچ سکتے. کیوں؟ پہلے دن جب تم درخت کاٹنے آئے تھے تو تم اللہ کی محبت میں آئے تھے کہ لوگ اللہ کے سے شرک کرتے ہیں، آج تم اس وہ شرفی کے لالچ میں آئے اور آج تمہیں تمہیں گلے سے پکڑ لوں گا. خواہش پرست ہوتے ہیں نا، یہ جانوروں کی سطح پہ پہنچ جاتے ہیں. سورت آپ یاد کر لیجیے، آراف کی وہ آیتیں کہ کمثل القلب، کتے کی طرح زبان لٹکتی رہتی ہے دنیا دار کی، جتنا ملتا ہے اور لینے کو دل چاہتا ہے، اور جس کے پاس نہیں ہوتا وہ خوش رہتا ہے کہ گزارا ہو رہا ہے الحمدللہ. تو جب آپ خواہشوں کے پیچھے بھاگیں گے تو شیطان آپ کے اوپر چڑھے گا، اور جب آپ اللہ کے پیچھے بھاگیں گے تو شیطان کے اوپر آپ سوار ہوں گے. گھوڑے کی مثال لے لیں، گھوڑے کے اوپر آپ ہیں یا پھر گھوڑا آپ کے اوپر ہے. چونکہ خواہش آ گئی، لمبی عمر کی خواہش، آج آپ اپنے اوپر لے کے دیکھیں. جب آپ دنیا کے پیچھے بھاگتے ہیں نا تو شیطان کو بڑے پیارے لگتے ہیں، پھر وہ آپ کو کبھی کان سے مروڑتا ہے، کبھی پیار سے مروڑتا ہے، کبھی کچھ کہتے ہیں یہ اپنا ہی بندہ ہے. تو آپ اس دنیا کے سحر سے نکل کے اللہ کی طرف آنا چاہتے ہیں نا، اس کے بعد کیا ہوتا ہے؟ پھر وہی ہوتا ہے جو اس وقت آپ میں سے بہت ساروں کے ساتھ شیطان کر رہا ہے، پوری کوشش کرتا ہے لیکن نہیں اس کا وار چلتا. آدم بیچارے کے ساتھ بھی کچھ یہی ہوا. آپ نوٹ کیجئے کہ واقعہ اب آ رہا ہے، لیکن اللہ نے آدم کی صفائی میں پہلے ہی کہہ دیا تھا کہ آدم کے اندر ہم نے عزم نہیں پایا تھا، کیونکہ وہ آگے واقعہ آنے والا تھا نا. تو اللہ تعالیٰ کہتے ہیں فاکلا منہا، اب دونوں نے کھا لیا اس میں سے. یا نوٹ کیجئے گا، وسوسہ صرف آدم کو آیا تھا، پھل دونوں نے کھا لیا. انسان اپنے ساتھی کے دین پہ ہوتا ہے، شوہر کے پیچھے جانا، باتوں میں جانا اور اس طرح کی جو باتیں ہیں، یہ ساری چیزیں جو ہوتی ہیں نا، یہ بیویوں کے مزاج کا حصہ ہے. طبیعتاً بیوی شوہر کے پیچھے چلنا چاہتی ہے، इसलिए अच्छा शौहर ढूंढना चाहिए शादी से पहले ही माँ बाप को अपनी बच्चियों के लिए, ताकि बीवी अगर आंखें बंद करके भी उसके पीछे चले जाए तो उसको यकीन है कि मैं ठीक डायरेक्शन पे हूँ। हमारे यहाँ रिश्ते जब होते हैं ना तो हमारा मेयार कुछ और ही होता है। डॉक्टर है, इंजीनियर है, खानदान का, अपने घर का, अपने गांव का। वो जब शादी होती है ना तो पता चलता है कोई कल ही नहीं मिलती, और सारी जिंदगी एक दलदल के अंदर गुजारने की कैफियत है, और बच्चियां बेमौत मर जाती हैं गलत रिश्तों के इंतखाब से। तो आदम के पीछे हवा भी चल पड़ी। औरतें मोस्टली अपनी अकल कम इस्तेमाल करती हैं, और मर्द पे ट्रस्ट करना ये औरत के खमीर के अंदर है। ये तो आज औरत का मिजाज भी बदल दिया ना वेस्ट ने, उसको मर्द के बराबर करके इक्वेलिटी के बेस पे। हकीकत में ऐसा नहीं होता। औरत जो होती है ना वो मर्द के पीछे चलना चाहती है। लिहाजा फाका ला मिनहा खा लिया, दोनों ने जू ही खाया। अब यहां थोड़ा सा समझिएगा, फल खाया ना, क्या था वो फल? आज की जुबान में हम क्या टर्म बोले, मुझे पसंद नहीं लेकिन बोलूंगी, के हराम का लुकमा मुंह में चला गया। वो फल आदम और हव्वा के लिए हराम था। पूरी जन्नत हलाल थी, बस एक हराम थी चीज, और आदम और हव्वा के मुंह में वो हराम का लुकमा गया। असर देखिए, सीक्वेंस देखिए, इफेक्ट देखिए। फबदत लहुमा सौआतुहुमा, वाजे हो गई, खुल गई, नेकिड हो गए उनकी प्राइवेट पार्ट्स, उनकी शर्मगाहें खुल गई। रिस्क के हराम का सबसे पहला असर जो इंसानों पे आता है वो क्या आता है कि इंसानों की शर्मगाहें खुल जाती हैं। आज जो बेहयाई का तूफान है, बदतमीजी दुनिया में बरपा है, उसकी वजह समझ आ जाएगी। किसी ना किसी नाते से इनकम में कोई ना कोई गलत चीज शामिल है, और इस पे उलमा किराम बहुत बात करते हैं। और अल्लाह का हुक्म से हम जब तरबियत औलाद की बात करते हैं तो इस पे एक अलग बात करते हैं। मुझे याद आ रहा है जब पेरेंटिंग का सेमिनार किया था हम लोगों ने नॉर्वे में, तो एक टॉपिक था सिर्फ ये पूरा कि औलादें क्यों खराब होती हैं, बदतमीज क्यों होती हैं, हमारी बात क्यों नहीं सुनती। जाके चेक कीजिए कि जो पेट में जा रहा है वो गड़बड़ तो नहीं। देखिए, गाड़ी आपकी चलते चलते रुक जाए, हमारे जुबान में मुल्कों में कहते थे गाड़ी में कचरा आ गया, बाद में पता चला सस्ता पेट्रोल डलवा लिया था। गाड़ी में सुप्रीम की जगह डीजल डलवा लें तो गाड़ी झटके देती है ना, क्योंकि गाड़ी में वही क्या, आप कोई गलत चीज खा लें, जरा सख्त दाल खा लें या रोटी जली हुई खा लें, पेट में दर्द होता है ना। तो जो लुकमा मुंह में जाता है ना उसका असर हर जगह जिस्म में जाता है। और सूरत अल अराफ में हम डिटेल से इस पे बात कर चुके हैं लिबास और हिजाब के टॉपिक में। तो असल चीज यह है कि पेट को पाक रखा जाए। दूसरी वही के वो लफ्ज याद कर लीजिए कि अल्लाह अपने नबी को क्या कहते हैं कि अपने आप को पाक रखिए। वर रुजा फहजुर, मुसलमान का मिजाज गंदगी वाला नहीं होता। फिर उसके बाद आप देखिए कि आदम और हवा के जिस्म से जब कपड़े उतरने लगे, अब यहां तक तो शैतान का वार चला, ठीक है, जो हल अदुल्लुका से शुरू हुआ था। क्या मैं तुम्हें ना बताऊं कोई ऐसी बात, यही लफ्ज जो हल अदुल्लुका पीछे गुजरा है ना, इसी से दलील लफ्ज भी है, दल्ला या दुल्लू, दलील। उर्दू में आपने सुना होगा दलाल, दलाली करते हैं कुछ लोग जो थर्ड पर्सन होते हैं, वो ब्रोकर्स के मानों में रास्ता दिखाता है वो। क्या मैं तुमको दिखा दूं, ये जो कहा कि मुल्क ला यबला, तो यबला का लफ्ज नया है आपके लिए, इसको नोट कर लीजिए। बालाम या बाली कहते हैं पुरानी चीज को, अरबी में कहते हैं इजामन बालियन, पुरानी हड्डियां, ठीक है। और एक हदीस मैंने बहुत दफा सुनाई है दरसों में कि ला तजूल अकदम इब्ने आदम इंद रब्बिही हत्ता युसरनहु हमसा, उसमें दूसरे सवाल के अंदर भी यही लफ्ज आता है कि अन शबाबिही फीमा अबलाहु, तो अबला का लफ्ज वही है जो इधर हमारे सामने आ रहा है, यबला के मानों में पुरानी, पुरानी के मानों एक्सपोज करने के मानों में। और हकीकत ये कि अगर आज भी कोई हमें भी कह देगा ना कि एक जड़ी बूटी ऐसी आ गई है कि खा लो तो बूढ़े नहीं हो गए, तो मेरे लिए अपने घर भेज के हम वो खा लेंगे। और जड़ी बूटी हो तो और बात है, अगर कोई आ जाए कि एक ऐसी मेडिसिन आ गई है उसको खाने से बूढ़े नहीं होते, मौत नहीं आते, बीमार नहीं होते, बस एक छोटी सी मजबूरी है उसमें, क्या कि वो पिग के गोश्त से बनी है। कितने लोग हैं जो ईमान बचाएंगे। यही मसला था आदम का उस वक्त, भूल गए। जब हमारे सामने लंबी उम्र और दुनिया की चीजों का आता है ना, तो उस वक्त हम परेशान हो जाते हैं कि छोड़ो अब अल्लाह को तो बाद में खुश कर ही लेंगे, इस वक्त फायदा उठा लेते हैं। तो ये एक किस्म का रवैया था। इबलीस की बात सुनकर आदम जो थे एक्साइटेड हो गए और भूल गए। और अमूमन हम एक्साइटमेंट में अल्लाह के हुक्म तोड़ते हैं, ये भी लिख लें, जज्बाती बंदा बहुत खतरनाक होता है। मैंने अपनी जिंदगी में जिन जिन लोगों को भी करीब से देखा है ना, कोई चोट खाते हुए, ایک لفظ میں میں اس کا خلاصہ دے سکتی ہوں، جذباتیت۔ خوش ہیں تو اتنے خوش ہیں، پسند کرتے ہیں کسی کو تو اتنا پسند کرتے ہیں، اور جب وہ جذباتیت کا کوئی وار چلتا ہے تو بالکل اپ سائڈ ڈاؤن، جیسے سی سا، ایک اوپر ہے نا تو دوسری میں گرتے، یوں گرتے ہیں یوں گرتے ہیں۔ جذباتیت انسان کے لیے بہت خطرناک ہوتی ہے۔ دیکھیں ایک ہوتا ہے جذبات، ایموشن، یہ تو زندگی ہے، زندگی کی بنیاد جذبات پہ ہے، جذبے نہ ہو تو بچہ بھی دنیا میں نہ آئے۔ لیکن جذباتیت بہت بری چیز ہے، بینگ ایموشنل، ہونا، بات بعد میں کرتے ہیں، رونا پہلے آ رہا ہے، ہانپ رہے ہیں، کانپ رہے ہیں، میں کچھ کہہ نہیں سکتی، میں بتا نہیں سکتی۔ اور عموماً دکھ کے ساتھ کہوں گی کہ عورتیں جذباتی زیادہ ہوتی ہیں۔ شیطان کا وار جذباتیت پہ آتا ہے۔ پیچھے آپ کو جملہ بولا تھا، ایک جذباتی رویے، ایکسٹریملی ہیپی ہے، شیطان کو خوش کر دیں گے خوشیوں کے نام پہ، ایکسٹریملی سیڈ ہے، شیطان کا وار آ جائے گا آپ کو ڈپریس کر کے خوشیوں کے نام پہ، غم پہ۔ بہت بھوکے ہوتے ہیں، کہتے ہیں جو ملتا لے آؤ، بہت تھکے ہوتے ہیں، بہت نیند آئی ہوتی ہے۔ تو ہم نے آپ کو ایکسٹریمزم سے بچائیں، اسلام ایکسٹریمزم کو پسند نہیں کرتا۔ اور آپ دیکھیں بیلنسڈ از ایکول ٹو متحمل، کول اینڈ کام، ریلیکس۔ کہتے ہیں ہیسٹ از دی ریزن آف ویسٹ، ہیسٹینس اللہ کو پسند نہیں ہے۔ اگر ایک لمحے کے لیے آدم سوچ لیتے نا ابلیس کی اس آفر کو، تو کبھی بھی اس پھل کو نہ چکھتے کہ یہ کیسی باتیں کہہ رہے ہیں، اگر یہ کوئی ایسی چیز ہوتی تو اللہ تعالیٰ میرا دشمن تھوڑی تھا۔ تو عموماً خوشیوں کے نام پر، ایکسائٹمنٹ کے نام پہ ہم چھوڑ دیتے ہیں۔ اور آگے یہ جو لفظ ہے نا، ان کی سوات ہما، ان کی شرمگاہیں ہو گئی، تو سو کا لفظ پیچھے بھی گزرا تھا، دہرا دیتی ہوں، سین، حمزہ اور واؤ۔ سو کا لفظ بھی اسی سے ہے، سین، واؤ، حمزہ۔ سو کا لفظ بھی اردو میں اسی سے ہی آتا ہے، شرمگاہ کو ننگا کرنا ایک برا فعل ہے، اسی لیے پھر شرمگاہ کو ہی برائی کہہ دیا جاتا ہے۔ خیر، یہاں تک اب آپ واپس آئیے اس آیت پہ، کہ آدم علیہ السلام جو تھے نا، انہوں نے شیطان کا پہلا وار سہ لیا، لیکن اب نوٹ کیجئے گا، پہلا حملہ شیطان کا ہو گیا لیکن دوسرے پہ نہ چل سکا۔ کیسے؟ وَتَفِقَا يَخْصِفَانِ عَلَيْهِمَا مِنْ وَرَقِ الْجَنَّةِ، اور وہ لگے گانٹھنے اپنے اوپر جنت کے درختوں کے پتوں کو۔ تفیقہ کا لفظ توے فاقاف، شروع ہوا کسی کام کو کرنا، ٹھیک ہے، کیا کرنے لگے؟ یخسی فانی، خا سواد فا، چمڑے کا ایسا ٹکڑا جس کے اوپر دوسرا ٹکڑا رکھ کر جوتا بنایا جاتا ہے۔ کبھی آپ نے پاکستان میں موچھیوں کو جوتی گانٹتے دیکھے؟ اب تو کہاں گھٹتی ہیں، اب تو ہماری جوتیاں پھٹتی کہ ہم تو پہلے پھینک دیتے ہیں، ہیں ہی اتنی تو چلو نکالو، اب اگلی اور نکالنی ہے۔ کون ہے جو پھٹا ہوا جوتا بھی پہن کے خوش ہوتا ہے؟ بہت کم لوگ ہیں۔ تو موچی کے پاس جب لوگ لے جاتے تھے نا، اس سوراخ والے کو بند کرنے کے لیے، تو موچی اس کے اوپر ایک پہلے چمڑے کا ٹکڑا رکھتا ہے اور اس کے بعد اس کو سیتے ہیں۔ اس عمل کو خصفہ کہتے ہیں، یہ جو لفظ ہے نا، یخصیفانی، چمڑے کا ٹکڑا رکھ کر جوڑنا۔ اور آپ نے اردو میں ایک لفظ سنا ہوگا نا، خصف، دھنسنے کے معنوں میں۔ اب دیکھیے، اگر آپ اس کو سین کو سواد پڑھ لیں تو معنی کتنا بدل جائے گا۔ ہا سواد فا سے معنی کیا، اور ہا سین فا سے زمین آسمان کا فرق ہے، اس لیے اپنے مخارج کو غور سے دیکھنے کی ضرورت ہے۔ اگلا لفظ دیکھیے، ورق، و را قاف، پتے کو کہتے ہیں۔ یہ جو آپ کہتے ہیں نا ورقے، پیجز، وہ بھی اسی سے ہیں، بہت تھن ہوتے ہیں نا، پتلے پتلے ہوتے ہیں، تو وہی لفظ ہیں۔ اور ساتھ ہی کہہ دیا، وَأَسَىٰ آدَمُ رَبَّهُ فَغَوَىٰ، اور آدم نے اپنے رب کی نافرمانی کی تو وہ بھٹک گیا۔ اسا، بھول کو نافرمانی قرار دیا جا رہا ہے ادھر، شاید پچھلے حصے میں تھا، فنسی یا آدم، بہت بڑا نقطہ ہے، مفسرین اس پہ بہت بات کرتے ہیں کہ تھی بھول پھر بھی نافرمانی ہے۔ یہ جو ہم بھول سے بھولے بن کر کوئی کام کرتے ہیں نا، پھر کہتے ہیں وہ سو آئی ایم سو انوسینٹ، یاد ہی نہیں رہتا کہ یہ غلط تھا، بھول سے یہ کام کرتی ہیں، اور فلاں تو بہت بھولی ہیں، بھول میں بس وہ گندے کپڑے پہنتی ہیں، ان کو پتہ ہی نہیں چلتا کہ یہ کپڑے گھر میں پہننے کے یا باہر کے۔ تو چاہے بھول کے گناہ کریں، وہ نافرمانی ہے، یہ سوچنے کی بات ہے۔ اور فغوا، تو بھٹک گئے، غاوی، غوا، غاوی، غین، یا اس کا روٹ ہے، راستے سے ہٹنا، حصول مقصد میں ناکام ہونا، مراد یہ کہ سیدھی راہ سے بھٹک گئے۔ اور اگر اس کا سائڈ کا معنی دیکھیے تو بڑا خوبصورت ہے، اللہ کی نظروں سے گر گئے، ان کا سٹیٹس بدل گیا، سکھ سے دکھ کی طرف آگے، پہلے جنتی تھے، اب باہر نکال دیے جا رہے ہیں، اللہ کی رضامندی سے نکال کر ناراضگی میں ڈال دیے گئے۔ سوال پیدا ہوتا ہے، کیا بھول بھی قابل مؤاخذہ ہوتی ہے؟ جی بالکل۔ کیوں ہم کہتے ہیں کہ ربنا لا تؤاخذنا ان نسینا او اخطانا، कि अल्लाह हमारी भूल पे भी ना पकड़। अल्लाह पकड़ता है, हम दुआ करते हैं कि ना पकड़। और ख़ास तौर पे याद रखिए, बड़े लोगों की छोटी छोटी बातें भी जल्दी पकड़ी जाती हैं। जैसे आप नीचे हाथ हिलाएंगे जुलाएंगे कुछ नहीं होगा, लेकिन आप किसी को इधर ला के बिठा दें तो वो हिलेगा भी नहीं। ये बच्चा आपके सामने अगर बैठा हुआ है, अगर तो ये हिल रहा है तो आपको दिख रहा है ना, क्योंकि ये थोड़ा ऊंचा बैठा हुआ है। जितना आपका मैयार ऊपर से ऊपर, आपका मुकाम दिन ब दिन दीन दुनिया के नाते से ऊपर होगा ना, आप हाथ भी हिलाएंगे ना सब देखेंगे। बहुत केयरफुल रहने की जरूरत है। आपको अल्लाह ने अब 16 पारे दे दिए हैं, आज 12 पूरा हो रहा है। आपको तो नहीं अभी शायद इसका अंदाजा, लेकिन आपको जो दौलत मिल रही है ये आपकी जिंदगी को खुशियों से भरेगी, और आपको उन अंधेरों से निकाल रही है ये किताब जो आपकी जिंदगी में भरे हुए थे। तो लिहाजा केयरफुल कदम उठाएं। एक बड़ी खूबसूरत कहावत थी, मैंने आज की बात में शेयर की थी, कि एक शख्स था तो वो कहीं बैठा हुआ था, तो वहां ऐसे गीला पानी था ना, जैसे पानी भी होता है हल्का हल्का सा और कीचड़ टाइप है। तो उसने देखा कि वहां से एक परिंदा गुजरा, पानी पे बैठा और यूं फुद करके उड़ गया, क्योंकि परिंदा था, उड़ गया और हल्का हल्का चला। हाथी आया उधर थोड़ी देर बाद, तो हाथी बहुत सोच के कदम रख रहा है, टेक टेक सोच रहा है कहाँ सख्त है, क्रीन बना हुआ है, तो ये मंजर देख रहा था। तो उस बंदे ने फिर उस पर ये बात की थी कि जितना बंदे का वजन बढ़ता है, एक तो होता है ना फिजिकली बढ़ना, नहीं, जितने आप कीमती होते हैं, जितनी आपकी वजह से खैर फैलती है, जितना अल्लाह आपको दुनिया में भी लोगों के लिए कारामत बनाता है, उतना सोच के काम कीजिए। हाथी को पता है कि मेरा वजन ज्यादा है, अगर मैं गलत जगह पांव रखूंगा तो मैं तो जमीन में गिर जाऊंगा। परिंदा हल्का फुल्का था। तो वो दिन अब गए जब आप अजनबी थे आशियाने में, अब आपका वजन बढ़ रहा है, आप हामिले कुरान है, आपकी आंखें, आपकी उठक बैठक, एक एक चीज इंपॉर्टेंट है। आप वो जिंदगी नहीं बसर कर सकते जो आपकी इन 16 बारों से पहले की थी, जिसने बुलाया चल पड़े, जिसने जो का दिखा दिया देख लिया, जिसने खिलाया खा लिया। अब आपकी एक पर्सनैलिटी ग्रूम हो रही है। आप अगर फिर आप उधर ही चल पड़े जिधर थे, तो लोगों को धोखा देने की क्या जरूरत है कि लोग हमें बहुत नेक समझें और हम अंदर से वही हैं, सिर्फ क्रीम डाला हुआ ऊपर नेकी का, एक ऊपर से छिलका उतरेगा नीचे से खून निकल आएगा जख्म का, अंदर से हील अप होगा ना जख्म, तो फिर इंशाल्लाह आप देखिएगा दुनिया की किसी अदालत में आपको कोई ले जाए, आपका दीन वही होगा। असली और नकली दीन में यही फर्क है। आदम अलैहिस्सलाम ने बज़ाहर शैतान की बात मानी, लेकिन अंदर खैर थी, तो फौरन दूसरे वार में नहीं आए। अब यहां जुमला नोट कीजिए, आदम इबलीस के पहले वार में आ गए, दूसरे में नहीं आए। दूसरा वार क्या था? कि नंगे ही रहो। शैतान ये नहीं चाहता कि बंदा एक दफा नंगा हो, वो कहता है नंगे ही रहो। देखिए इस लफ्ज को समझिए, इंसान को अपनी जरूरियात के लिए नेकेड होना पड़ता है ना। हुक्म क्या है? जो ही जरूरत पूरी हुई कपड़ों में आ जाओ। क्यों? कि जब जिस्म पे कपड़ा नहीं होता ना, तो शैतान का बहुत वार होता है। इसलिए बच्चों को भी बरना नहीं छोड़ना चाहिए, बड़ों की तो बात ही है, फितरत के खिलाफ लिखती है, शैतान का वार है। आदम के जिस्म से कपड़े उतर चुके थे, किसने उनको बताया कि जन्नत के पत्ते चिपका लो? क्या सूरत नूर पढ़ी थी? क्या सूरत अल अराफ पढ़ी थी? सूरह अज़ाब पढ़ी? नहीं, ये है फितरत का सबक। छोटे बच्चे को आप कपड़ा उतारेंगे ना, तो अपनी टांग को समेटेगा और ऐसे सुखेड़ेगा अपनी टांग को कि आप महसूस करेंगे कि वो नहीं दिखाना चाहता आपको, लेकिन आहिस्ता आहिस्ता फिर हम इतनी मत मार देते हैं कि टांगे बाजू भी नंगे होते हैं और जिस्म भी नंगे हैं, हम बच्चियों की शर्म हयाई खत्म कर देते हैं, और बड़ों की तो जो होती है सुलग होती है। तो आदम अलैहिस्सलाम को समझ आ गई कि मैंने गलत किया, लेकिन आप देखिए कि बहकते बहकते बचे। अरबी जुबान का एक मुहावरा है कि हसनातुल अबरारी सैयातुल मुकर्रबीन। हसनातुल अबरार यानी एक होते हैं नेक लोग, आम लोग, कॉमन पीपल जो होते हैं, वो जो नेकियां करते हैं ना, मुकर्रब लोग यानी जिनका स्टैंडर्ड उससे ऊपर है नेकियों में, उनके लिए वो सैयदात होती हैं। क्या समझ आई? एक बच्चे से तो आप एक्सपेक्ट कर सकते हैं कि वो ग्लास पकड़ेगा और नीचे फेंक देगा, ये बच्चे की एक लाड है, लेकिन अगर बड़ा बंदा पकड़ के ग्लास फेंके तो उसके लिए वो बुरी बात है। यानी आम लोगों की जो नेकियों का मेयार है ना, वो बाज़ दफ़ा मुकर्रबीन के गुनाह होते हैं। मतलब ये कि अपना स्टैंडर्ड बुलंद करो। छोटी सी मिसाल है, बात लंबी ना कर दूं, कि जब इंसान का शुरू का काम चलता है ना, अभी घर में जॉब लगी है मियाँ की, अभी पढ़ना लिखना शुरू किया था, पढ़े लिखे हल्की सी जॉब हुई, तो घर में 4-6 कुर्सियां मेज ही होते हैं, फिर अल्लाह आहिस्ता आहिस्ता तजुर्बा करवाता है, फिर काम अच्छा होने लग जाता है, तो फिर उसके बाद क्या होता है, फिर घर में कुर्सी की जगह सोफा आता है। फर्क पड़ता है ना, जैसे पैसा बढ़ता है ना, तो हमारा स्टाइल ऑफ लिविंग बढ़ता है। हमारे घर के अंदर रेनोवेशंस होती हैं और हम उसको अच्छे से अच्छा करते हैं, हम कहते हैं हाय कभी सोफे पे बैठते थे, अब तो ये इतना चुभता है क्योंकि अब बड़ा नरम कुशंस वाला सोफा आ गया घर में। इसी तरह जब तकवा बढ़ता है ना इंसान के अंदर, नेकियां आती हैं, अल्लाह की मोहब्बत आती है, तो उसको अपनी आम नेकियां बहुत छोटी लगती हैं। हाय हाय इसको नेकी कहती थी, ये नमाज थी। फिर दिन ब दिन उसका स्टैंडर्ड ऑफ इबादत, स्टैंडर्ड ऑफ लिविंग दीन के नाते से अच्छा होने लगता है। तो लिहाजा पता क्या चल गया कि इंसान अपने लिए हमेशा बेहतर बात की ख्वाहिश रखे। और आप देखिए कि इंसान नीयत तो करे ना गुनाह से बचने की, फिर अल्लाह आसानियां कर देगा। आप रात को सोते हैं अलार्म लगाकर कि फजर के लिए उठना है, आंख नहीं खुली, अल्लाह माफ कर देगा, लेकिन पूछेगा जरूर कि देर से क्यों सोए थे, रात को क्या काम थे जो करते रहे कि तुम्हें सोने का मौका ही ना मिल सका और तुम इतनी लेट घर आए। इरादा था ही ना उठने का, फिर वो सोता रहे, क्या ये दोनों बराबर है? कभी भी नहीं हो सकता। अल्लाह ताला इंसान के अंदर भी देखता है और उसके बाद भी देखता है। चले यहां तक तो बात थी आदम की खताओं की, अब जरा रब की रहमानियत देखिए। आज